السلام علیکم ورحمۃ اللہ وبرکاتہ. صحیح بخاری. کیف بدء الخلق، مخلوق کی پیدائش کا بیان. حدیث نمبر 3265. نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری وحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ، آمین یا رب العالمین. جیسے کہ ہم کیف بدء الخلق پڑھ رہے تھے، اور اللہ تعالیٰ نے تمام چیزوں کو پیدا کیا، ہم سبھی جانتے ہیں جنت دوزخ انسان تمام ہی چیزوں کو اللہ سبحانہ تعالیٰ نے پیدا کیا ہے. اور یہ پڑھ کر ہم چاہتے ہیں کہ ہم اپنے ایمان کو، اپنے عقیدے کو مضبوط کریں کہ اللہ تنہا اس کائنات کا خالق اور مالک ہے، اسی نے ہم سب کو پیدا کیا، ہم سب اس کی مخلوق ہیں. اور قرآن نے ہمیں جو خبریں دی ہیں وہ برحق ہیں، اور احادیث سے بھی ہمیں جو غیب کی خبریں ملتی ہیں وہ بھی سچی اور برحق ہیں. تو پہلے ہم نے جنت کے بارے میں پڑھا. یہاں پر ہم دیکھتے ہیں جو جہنم کی آگ ہوتی ہے وہ کیسی ہوگی، یا دنیا سے کتنی بڑھ کر ہوگی، وہ ہم دیکھ رہے تھے. ہم سے اسماعیل بن ابی اویس نے بیان کیا، کہا ہم سے امام مالک نے بیان کیا، ان سے ابو الزناد نے، ان سے عارج نے، اور ان سے ابو ہریرہ رضی اللہ عنہ نے، کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا، تمہاری دنیا کی آگ جہنم کی آگ کے مقابلے میں اپنی گرمی اور ہلاکت خیزی میں 17واں حصہ ہے. کسی نے پوچھا، یا رسول اللہ، کفار اور گنہگاروں کے عذاب کے لیے تو یہ ہماری دنیا کی آگ بھی بہت تھی. آپ صلی اللہ علیہ وسلم نے فرمایا، دنیا کی آگ کے مقابلے میں جہنم کی آگ 69 یعنی 69 گنا بڑھ کر ہے، یعنی یہاں سے 70 گنا زیادہ تیزی اور حرارت ہے جہنم کی آگ میں جو دنیا کی آگ ہے. حالانکہ دیکھا جائے تو جلنے کے لیے دنیا کی آگ بھی کافی ہے. یعنی صحابہ نے وہی کہا کہ یا رسول اللہ، یہ دنیا کی جو آگ ہے وہ بھی کافی ہے، کیونکہ اس سے بھی تو انسان جل ہی جاتا ہے، اس سے بھی اس کو تکلیف پہنچتی ہے، اس سے بھی اس کو یعنی اس کی اسکن پر اثر ہوتا ہے. لیکن اللہ کے رسول یہاں فرما رہے ہیں کہ نہیں، بلکہ جہنم کی آگ یہاں سے 70 گنا زیادہ ہے. اور دنیا میں جو آگ ہمیں دی گئی، بھیجی گئی، وہ اس سے 69 درجے کم ہے. تو آپ سوچیں کہ جہنم کی آگ کیسے ہوں گی. ہم سے علی بن عبداللہ مدینی نے بیان کیا، کہا ہم سے سفیان بن عیینہ نے، اور ان سے عامش نے، ان سے ابو وائل نے بیان کیا، اسامہ بن زید سے، کسی نے کہا کہ اگر آپ فلاں صحابی یعنی عثمان رضی اللہ عنہ کے یہاں جا کر ان سے گفتگو کرو تو اچھا ہے، تاکہ وہ فساد دبانے کی تدبیر کریں. انہوں نے کہا، کیا تم لوگ یہ سمجھتے ہو کہ میں ان سے تم کو سنا کر تمہارے سامنے ہی بات کرتا ہوں؟ میں تنہائی میں ان سے گفتگو کرتا ہوں اس طرح پر کہ فساد کا دروازہ نہیں کھولتا. میں یہ بھی نہیں چاہتا کہ سب سے پہلے میں فساد کا دروازہ کھولوں، اور میں رسول اکرم صلی اللہ علیہ وسلم سے ایک حدیث سننے کے بعد یہ بھی نہیں کہتا کہ جو شخص میرے اوپر سردار ہو وہ سب لوگوں میں بہتر ہے. لوگوں نے پوچھا کہ آپ نے نبی صلی اللہ علیہ وسلم سے جو حدیث سنی ہے وہ کیا ہے؟ اسامہ نے کہا، آپ صلی اللہ علیہ وسلم کو میں نے یہ فرماتے سنا تھا کہ قیامت کے دن ایک شخص کو لایا جائے گا اور جہنم میں ڈالا جائے گا، آگ میں اس کی آنتیں باہر نکل آئیں گی، اور وہ شخص اس طرح چکر لگانے لگے گا جیسے گدھا اپنی چکی پر گردش کیا کرتا ہے. جہنم میں ڈالے جانے والے اس کے قریب آ کر جمع ہو جائیں گے اور اسے کہیں گے، اے فلاں، آج یہ تمہاری کیا حالت ہے؟ کیا تم ہمیں اچھے کام کرنے کے لیے نہیں کہتے تھے؟ اور کیا تم برے کاموں سے ہمیں منع نہیں کیا کرتے تھے؟ وہ شخص کہے گا، جی ہاں، میں تمہیں تو اچھے کاموں کا حکم دیتا تھا لیکن خود نہیں کرتا تھا، برے کاموں سے تمہیں منع بھی کرتا تھا لیکن میں اسے خود کیا کرتا تھا. لا حول ولا قوۃ الا باللہ. اللہ تعالیٰ ہم سب کو محفوظ رکھے. اس لیے بہت سارے لوگ اسپیچ دینے سے ڈرتے ہیں، یا تقریر، جو بھی تقریر کرنے یا لوگوں کو دعویٰ کا کام کرنے سے ڈرتے ہیں اس حدیث کو لے کر. لیکن یہ بھی ایک طرح سے شیطان کا بہکاوا ہے ہمارے لیے کہ ہم اس فیلڈ میں آئیں ہی نہ، کیونکہ اگر ایسا نہ ہو تو پھر لوگوں کے درمیان کام کون کرے گا. تو بہرحال یہاں جو اس کا پس منظر اس حدیث کا وہ یہ ہے کہ جس وقت عثمان رضی اللہ عنہ خلیفہ تھے، और आपको मालूम है कि 6 साल का दौर बहुत पुरअमन गुजरा, लेकिन 6 साल के बाद फितनों ने सर उठाना शुरू कर दिया। और ये रसूल अकरम के पहले से प्रेडिक्शन यानी ख़बरें थी दी हुई कि उमर रदी अल्लाह अन्हु फितनों के ख़िलाफ़ दरवाज़ा साबित होंगे और वह दरवाज़ा तोड़ दिया जाएगा। अब जाहिर सी बात है, जब उमर रदी अल्लाह अन्हु शहीद हुए तो फितनों का दरवाज़ा तो अपने आप खुल गया। तो उस्मान रदी अल्लाह अन्हु के दौर खिलाफत में चूँकि बहुत दूर दराज तक इस्लामी हुकूमत फैल गई थी और जाहिर सी बात है, अब सहाबा कम हो गए थे और तरबियत करने वाले सहाबा नहीं रहे थे लोगों की तरबियत करने वाले, तो बहुत सारे फितने फैले और बहुत सारे लोगों ने उनके ख़िलाफ़ साजिशें की। और चूँकि उस्मान रदी अल्लाह अन्हु थोड़े से नरम मिजाज भी थे और इत्तेफाकन ऐसा हो गया कि कुछ जगहों पर उनके रिश्तेदार ही गवर्नर बने, तो लोगों के जहन में ये गलत बात बैठ गई कि उस्मान रदी अल्लाह अन्हु अक्रबा परवरी कर रहे हैं। जब उनको तवज्जो दिलाई गई तो लोगों ने यह समझा, खुद से अज्यूम कर लिया कि उन्होंने उस पर तवज्जो नहीं दी। और फितनों के बारे में लोगों ने उनको बताना चाहा तो यहाँ पर उसामा बिन जैद से कुछ लोगों ने कहा था कि आप उनको बोलें उस्मान रदी अल्लाह अन्हु को जाकर के कितने फितने फैल रहे हैं। तो उसामा बिन जैद ने लोगों को जवाब देकर किया, तुम समझते कि मैं नहीं कहता हूँ उनसे, मैं ज़रूर कहता हूँ उनसे, लेकिन मैं ऐसे लोगों के सामने नहीं कहता, फिर तरह से फितना और फसाद मजीद फैले और उस फितने की आग को भड़काने वाला मैं नहीं बनना चाहता। सुभान अल्लाह, आप देखिए यहाँ पर उनकी हिकमत अमली और उनकी दूर अंदेशी यानी उसामा बिन जैद की, जाहिर सी बात है रसूल अकरम के ज़ेरे तरबियत थे और जैद बिन हारसा के बेटे थे, तो उनके अंदर भी वैसे ही समझदारी होगी। आपको याद होगा रसूल अकरम के वफ़ात के वक्त ये सिर्फ 16 साल के थे और इनको रसूल अकरम ने जंग का सिपहसालार बनाकर भेजने की तैयारी की थी, लेकिन वो लश्कर अभी निकला नहीं था कि रसूल अकरम की वफ़ात हो गई और वो लोग वहीं रुक गए थे। फ़िलहाल याद है आपको जी। तो उसामा बिन जैद से लोग कह रहे हैं कि आप उस्मान रदी अल्लाह अन्हु को समझाइए, तो कहते हैं कि मैं फसाद का दरवाज़ा खोलने वाला पहला क्यों बनूं, मैं समझाता हूं उस्मान रदी अल्लाह अन्हु को, मैं बात भी करता हूं उनसे, लेकिन मैं तन्हाई में बात करता हूं उनसे। इससे देखें क्या पता चलता है, जो रसूल अकरम ने फरमाया ना कि हुकूमत के ख़िलाफ़ जो प्रोटेस्ट है या खुल्लम खुल्ला इस तरह से वो बातें कहना जो आम लोगों को नहीं मालूम है, जिससे क्या होता है मज़ीद फितना और फसाद फैलता है। इसलिए इस्लाम में इन बातों को पसंद नहीं किया गया कि अगर आप पुरअमन तरीके से ज़िंदगी गुजार रहे हैं और आपका हाकिम वक्त आपको 5 वक्त की नमाज़ों से नहीं रोकता है, नमाज़ों की वो पाबंदी करवा रहा है या नमाज़ों की आसानी है, तो आप दूसरी बातों को दरगुजर करते हुए गुजरेंगे ताकि फितना और फसाद ना फैले और जो अमन व अमान है वो मुतासर ना हो। क्योंकि इससे क्या होगा, जब अगर आप इस तरह से खुल्लम खुल्ला किसी के ख़िलाफ़ हो जाते हैं तो उससे जो मज़ीद जो अमन है वो मज़ीद डिस्टर्ब होता है, डिस्ट्रॉय होता है और लोग परेशानी का और इंतशार का शिकार हो जाते हैं। तो यहाँ उसामा बिन जैद की बात हमको पता चल रही है। जैसे कि एक और हदीस से पता चला कि अगर कोई नकटा या चपटा ग़ुलाम हबशी ग़ुलाम भी तुम पर अमीर बना दिया जाए और अगर वो नमाज की पाबंदी करवा रहा हो, बाकी हो सकता है उसके अंदर कुछ ख़राबियाँ भी हों, तो तुम उसकी इताअत करना। क्यों कहा गया था ये, क्योंकि ऐसा तो होना ही था आगे चलकर, क्योंकि रसूल की जो तरबियत याफ्ता लोग रहते हैं वो तो थोड़े रहते हैं, हमेशा से ये होता आया है कि बाद में आगे चलकर ऐसे ही होता है कि लोग नहीं वैसा कर पाते जैसे पहले के लोग होते हैं और फितना और फसाद पैदा होता रहता है। तो मेरे हाल यहाँ पर इस हदीस में वो बात भी आ गई। और दूसरी बात जो ख़ास बताई गई कि उन्होंने जहन्नम की आग के बारे में कहा था, जो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सुनी थी हदीस, कि जो बोलने वाले लोग हैं, जो मुकर्ररीन हैं, जो तकरीर करने वाले लोग हैं, उनका अंजाम यहाँ बताया गया कि बेअमल आलिम, जो दूसरों को तो नेकी का भलाई का और हर अच्छे काम का हुक्म देते थे लेकिन ख़ुद उस पर अमल पैरा नहीं थे, उनके बारे में यहाँ कहा जा रहा है कि उनका वहाँ क्या हाल होगा, कि उनकी जो सज़ा बताई गई है कि जहन्नम में डाला जाएगा जिससे आंतें बाहर निकल आएगी और इस तरह चक्कर लगाने लगेगा जैसे कि गधा अपनी चक्की पर गर्दिश किया करता है। ला हौला वला क़ुव्वता इल्ला बिल्लाह। अल्लाह ताला हम सबको महफूज है कि बहुत डर भी लगता है यह हदीस पढ़कर हमेशा से। अल्लाह ताला हमको कहने से ज़्यादा अमल करने की तौफीक दे और हमको अल्लाह ताला किरदार का गाजी बनाए ना कि गुफ्तार का गाजी। जैसे कहा था ना अल्लामा इक़बाल ने कि इकबाल बड़ा उपदेशक है, मन बातों में मोह लेता है, गुफ्तार का तो ये गाजी बना, किरदार का गाजी बन ना सका। तो बाज़ वक़्त ऐसा होता है कि हम जोश और जज्बात में बहुत कुछ कह जाते हैं لیکن بعض وقت ہم اس پر عمل نہیں کر پاتے، تو اللہ تعالیٰ سے ہمیشہ ہم کو دعا کرتے رہنی چاہیے کہ اللہ تعالیٰ ہم کو عمل کی توفیق دے۔ اب دیکھیں، ایک چیز ہوتی ہے کہ انسان جان بوجھ کر کرے جو باتوں کا وہ حکم دے رہا ہے، اور خود بھی اس کو دوسروں کو منع کرے اور خود اس کو انجام دے رہا ہے جان بوجھ کر، تو یہ تو ڈھٹائی ہو گئی اور کھلم کھلا اللہ تعالیٰ سے نافرمانی ہو۔ اور ایک ہوتا ہے کہ ایک انسان جس کی کوشش ہوتی ہے کہ وہ برائیوں کا حکم دیتا ہے، منع کرتا ہے، مطلب برائی کے کام کرنے سے، اور اچھائیوں کا حکم دیتا ہے، لیکن ہو سکتا ہے اسے غلطی سے کبھی خود بھی کوئی غلطی سرزد ہو جاتی ہو، تو ایسی چیزوں پر اللہ تعالیٰ کی طرف سے معافی کی امید ہے۔ لیکن جو ڈھٹائی سے کرے گا، ظاہر سی بات ہے اس کے لیے پھر یہی سزا ہے۔ تو اللہ تعالیٰ ہم سب کو محفوظ رکھے۔ تو جہنم کی گرمی کے بارے میں بتایا گیا کہ اس سے آتے باہر نکل آئے گی، اللہ تعالیٰ ہم سب کو اس سے محفوظ رکھے۔ اس لیے ہم کو ربنا آتینا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار ہم کو کثرت سے کرتے رہنا چاہیے۔ تو یہاں کیا بات سمجھ میں آئی کہ اگر نماز کی پابندی آپ کو کرنے دی جا رہی ہے، اور کچھ حد تک امر بالمعروف اور نہی عن المنکر کا بھی فریضہ انجام دیا جا رہا ہے گورنمنٹ کی طرف سے، تو کیا پھر آپ زبردستی فتنہ اور فساد کے لیے کچھ پروٹیسٹ کر سکتے ہیں؟ نہیں۔ جی، ابلیس اور اس کی فوج کا بیان، اور مجاہد نے کہا سورہ صافات میں لفظ یقذفون کا معنی پھینکے جاتے ہیں، اسی صورت میں دہورا کے معنی دھتکارے ہوئے کے ہیں، اور اسی صورت میں لفظ واسبن کا معنی ہمیشہ کا ہے، اور ابن عباس رضی اللہ عنہ نے کہا سورہ اعراف میں لفظ مدہورا کا معنی دھتکارا ہوا مردود، اور سورہ نساء میں مریدہ کا معنی متمرد و شریر کے ہیں۔ اسی صورت میں فلیوبتکنا بتک سے نکلا ہے، یعنی چیرا کاٹا، اور سورہ بنی اسرائیل میں وستفزز کا معنی ان کو ہلکا کر دے، اسی صورت میں خیل کا معنی سوار، اور رجلو یعنی پیادے، رجالہ اس کا مفرد، اور راجل جیسے صحب کا مفرد صاحب ہے، اور تجر کا مفرد تاجر، اسی صورت میں لفظ لاحتنکن کا معنی جڑ سے اکھاڑ دوں گا ہے، اور سورہ صافات میں لفظ قرین کے معنی شیطان کے ہیں۔ یہاں پر امام بخاری قرآن میں جہاں جہاں شیطان کے لیے لفظ آیا ہے اس کو لے کر آئے ہیں، جیسے کہ یقذفون، دہورا، واسب، مدہورا، مریدہ، وستفزز، بخیلک، اور لاحتنکن اور قرین، شیطان کے لیے الفاظ آئے ہیں، یہ ابلیس کے لیے الفاظ آئے ہیں۔ اور یہ باب لا کر امام بخاری نے ان ملاحدہ کا رد کیا جو شیطان کے وجود کا انکار کرتے ہیں، جیسے ابھی بات کر رہے تھے الہاد پرست لوگوں کی جو اللہ کو بھی نہیں مانتے ہیں، بعض لوگ اس میں کچھ لوگ شیطان کا اور جنات کا یا فرشتوں کا بھی انکار کرتے ہیں، اور ابلیس کے معنی وہ کہتے ہیں کہ ابلیس کا مطلب ہے کہ جو آپ کے اندر کا ہی ایک ضمیر ہوتا ہے جو آپ کو مایوسی میں مبتلا کرتا ہے، وہی شیطان ہے اصل میں، یعنی ایکچوئل جو شیطان ہے اس کو نہیں مانتے، ابلیس کو نہیں مانتے یا اس کے وجود کو نہیں مانتے، اور کہتے کہ ہمارے نفس ہی شیطان ہے، باقی ابلیس کا علیحدہ سے کوئی وجود نہیں ہے۔ امام قسطلانی نے کہا کہ ابلیس ایک شخص ہے روحانی جو آگ سے پیدا ہوا ہے، اور وہ جنوں اور شیطانوں کا باپ ہے، جیسے آدم آدمیوں کے باپ تھے۔ بعض نے کہا وہ فرشتوں میں سے تھا، اللہ کی نافرمانی سے مردود ہو گیا اور جنوں کی فہرست میں داخل کیا گیا، اللہ عالم۔ ٹھیک ہے، جی، تو بہت سے لوگ ابلیس کو اس کے وجود کو نہیں مانتے ہیں، شیطان کو نہیں مانتے ہیں۔ تو بہرحال قرآن میں اس کا ذکر آیا ہے، احادیث میں بھی اس کا ذکر آیا ہے، ہمیں دعائیں بھی سکھائی گئی ہیں اس کے شر سے بچنے کے لیے یا اس سے حفاظت کے لیے۔ ہم سے ابراہیم بن موسیٰ نے بیان کیا، کہا ہم کو عیسیٰ بن یونس نے خبر دی، انہیں شام نے، انہیں ان کے والد عروہ نے، ان سے حضرت عائشہ رضی اللہ عنہ نے بیان کیا کہ نبی کریم صلی اللہ علیہ وسلم پر جب آپ صلح حدیبیہ سے لوٹے تھے جادو ہوا تھا، اور لیث بن سعد نے بیان کیا کہ مجھے ہشام نے لکھا تھا، انہوں نے اپنے والد سے سنا تھا اور یاد رکھا تھا، اور ان سے حضرت عائشہ رضی اللہ عنہ نے بیان کیا تھا کہ نبی کریم صلی اللہ علیہ وسلم پر جادو کیا گیا تھا، آپ کے ذہن میں یہ بات ہوتی تھی کہ فلاں کام میں کر رہا ہوں، حالانکہ آپ اسے نہ کر رہے ہوتے۔ آخر ایک دن آپ نے دعا کی، پھر دعا کی کہ اللہ تعالیٰ اس جادو کا اثر دفع کرے۔ اس کے بعد آپ نے عائشہ رضی اللہ عنہا سے فرمایا کہ تمہیں معلوم بھی ہوا اللہ تعالیٰ نے مجھے وہ تدبیر بتا دی ہے جس میں میری شفا مقدر ہے۔ میرے پاس دو آدمی آئے، ایک تو میرے سر کی طرف بیٹھ گئے اور دوسرا پاؤں کی طرف۔ پھر ایک نے دوسرے سے کہا انہیں بیماری کیا ہے؟ دوسرے آدمی نے جواب دیا کہ ان پر جادو ہوا ہے۔ انہوں نے پوچھا جادو ان پر کس نے کیا ہے؟ جواب دیا کہ لبید بن عاصم یہودی نے۔ پوچھا کہ وہ جادو رکھا کس چیز میں ہے؟ کہا کہ کنگھے میں، کتان میں اور کھجور کے خشک خوشے کے خلاف میں۔ پوچھا اور یہ چیزیں ہیں کہاں؟ کہا کہ بیر زروان میں، یعنی کنویں کا نام ہے، یہ کنویں میں رکھے تھے۔ پھر نبی کریم صلی اللہ علیہ وسلم وہاں تشریف لے کر واپس آئے تو عائشہ رضی اللہ عنہ سے فرمایا وہاں کی کھجور کے درخت ایسے ہیں جیسے شیطان کی کھوپڑی۔ میں نے رسول اکرم سے پوچھا وہ ٹونا آپ نے نکلوایا بھی؟ آپ نے فرمایا نہیں، مجھے تو اللہ نے خود شفا دی اور میں نے اسے اس خیال سے نہیں نکلوایا کہ کہیں اس کی وجہ سے لوگوں میں کوئی جھگڑا کھڑا کر دوں۔ اس کے بعد وہ کنواں بند کر دیا گیا۔ اور یہ روایت سے بات پتہ چلتی ہے کہ جادو کے اثر سے آپ کو ایسا معلوم ہوتا تھا کہ یعنی آپ نے کوئی چیز کہیں رکھی اور پھر آپ کو بھول گئے۔ تو اس جو سحر کا اثر صرف خیالات تک پڑا تھا، آپ کی زبان سے کبھی کوئی ایسی بات نہیں نکلی اور نہ ہی آپ کوئی وحی وغیرہ بھولے تھے، باقی کے سارے کام آپ نارمل کر رہے تھے، اس پر کوئی اثر نہیں ہوا تھا، صرف خیالات پر کبھی اثر پڑا تھا۔ کہا جاتا ہے کہ مدینہ میں بنی زریق کے باغ میں ایک کنواں تھا، اس کا نام بیر زروان تھا۔ اگر آپ اس جادو کو نکلوا لیتے تو سب میں یہ خبر اڑ جاتی، تو مسلمان لوگ اس یہودی کو مار ڈالتے یا کیا فسادات کھڑے ہو جاتے معلوم نہیں۔ اور دوسری روایت میں ہے کہ آپ نے اس کو نکلوا کر دیکھا لیکن اس کے کھلوانے کا یعنی وہ نہیں کروایا۔ ایک روایت میں یہ بھی ہے کہ اس یہودی نے نبی کریم صلی اللہ علیہ وسلم کی مورت موم سے بنا کر اس میں سوئیاں گاڑ دی تھیں اور تانت میں 11 گرہیں دی تھیں۔ اللہ تعالیٰ نے معوذتین کی صورتیں اتاری، آپ ان کی ایک ایک آیت پڑھتے جاتے تو ایک ایک گرہ کھلتی جاتی۔ اس طرح جب اس مورت میں سے کوئی سوئی نکالتے تو اس کو تکلیف ہوتی، اس کے بعد آرام ہو جاتا۔ تو بہرحال جیسے وہ ہے نا گرہوں میں پھونکنے والیوں کے شر سے بچا، ہم جب پڑھتے ہیں سورہ فلق اور سورہ ناز، اسی لیے اس کو معوذتین کہا جاتا ہے، دو پناہ دینے والی صورتیں۔ تو رسول اکرم پر سحر ہوا تھا، یعنی جادو کا اثر ہوا تھا، لیکن بہت ہلکا ہوا تھا۔ اور سورہ فلق اور سورہ ناس اس لیے کہتے ہیں کہ دو بار نازل ہوئیں، یا ہے تو وہ مکی صورتیں، لیکن مدینہ میں بھی جب آپ پر اس کا اثر ہوا تھا تو جبریل امین نے دوبارہ آ کر اس کو پڑھ کر دم کیا تھا آپ پر، جس کی وجہ سے وہ جادو کا اثر جاتا رہا تھا۔ تو یہاں بتانے کا مقصد یہ ہے کہ جو جن ہوتے ہیں یا ابلیس کی ذریعت سے جو لوگ ہوتے ہیں وہ کس طرح سے سحر یعنی اثر انداز ہوتے ہیں، سحر ہو سکتا ہے۔ تو سحر کا انکار آپ نہیں کر سکتے، یعنی جادو یا سحر کا انکار نہیں کیا جا سکتا، یہ برحق ہے۔ لیکن صبح شام کے اذکار ہمیں پڑھتے رہنے چاہیے اور قرآنی آیات سے ہی اس کا اثر زائل کرنا چاہیے۔ ہم سے اسماعیل بن ابی اویس نے بیان کیا، کہا ہم سے میرے بھائی عبد المجید نے بیان کیا، انہوں نے کہا کہ ہم سے سلیمان بن بلال نے، ان سے یحییٰ بن سعید نے، ان سے سعید بن مسیب نے، اور ان سے ابو ہریرہ رضی اللہ عنہ نے بیان کیا کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا جب کوئی تم میں سے سویا ہوا ہوتا ہے تو شیطان اس کے سر کی گدی پر 3 گرہیں لگا دیتا ہے خوب اچھی طرح سے، اور ہر گرہ پر یہ افسوں پھونک دیتا ہے کہ ابھی بہت رات باقی ہے، پڑا سوتا رہے۔ لیکن اگر وہ شخص جاگ کر اللہ کا ذکر شروع کرتا ہے تو ایک گرہ کھل جاتی ہے، جب وضو کرتا ہے تو دوسری گرہ کھل جاتی ہے، پھر جب نماز فجر پڑھتا ہے تو تیسری گرہ بھی کھل جاتی ہے، یعنی جو نوٹ ہے، اور صبح کو خوش مزاج خوش دل رہتا ہے، اور ورنہ بد مزاج سست رہ کر وہ دن گزارتا ہے۔ اس کے لیے جو لفظ آتا ہے فاصبح نشیتا طیب النفس والا اصبح خبیث النفس کسلان۔ اللہ تعالیٰ رحم فرمائے، اس حدیث کے الفاظ بہت ہی قابل غور ہیں اصل میں، اور یہ حدیث ہم سے تقاضا کرتی ہے کہ ایک فجر کی نماز کے نہ اٹھنے کی وجہ سے یا صبح اٹھ کر ذکر و اذکار نہ کرنے کی وجہ سے پورا دن خباثت پر گزرے گا اور کسل مندی کے ساتھ گزرے گا، کاہلی اور سستی کے ساتھ گزرے گا۔ اور اللہ کا ذکر کرتے ہوئے صبح کی اللہ تعالیٰ کا ذکر بھی کیا، نماز بھی پڑھی، تو پورا دن خوشگوار ہوگا، طیب نفس کے ساتھ ہوگا اور فرحت کا احساس ہوگا دل میں، اور انسان سستی اور کاہلی اور کسل مندی سے بچ سکے گا۔ تو یہاں پر बताया जा रहा है कि 3 गिरहें लगाता है शैतान इंसान की गुद्दी पर। गुद्दी कहाँ होती है मालूम ना आपको? पीछे से जो गर्दन का हिस्सा है वो गुद्दी कहलाती है। तो वहाँ पर वो 3 गिरहें लगाता है और खूब अच्छी तरह लगाता है, और हर गिरह पर क्या पढ़कर फूंकता है कि अभी बहुत रात बाकी है, सो जाओ। अब देखिए कि जब फजर की नमाज़ के लिए बहुत से लोग कहते हैं कि ऐसे लगता है कि हमको लग रहा था कि बस अभी थोड़ी देर बाकी है, थोड़ी देर बाकी है, और इस तरह से क्या हो जाता है, अचानक फिर सुबह हो जाती है। अक्सर लोगों की नमाज फजर क्यों जाती है, क्या सोचकर, या क्या अगर उनको उठाया भी जाए तो कहते हैं हाँ अभी थोड़ी देर में उठते हैं, थोड़ी देर में उठते हैं, और फिर आखिर क्या होता है, फजर कज़ा हो जाती है। और असल हमारे ईमान का इम्तिहान फजर की नमाज ही से है। ठीक है, चले तहज्जुद को छोड़ें, वो हर लोगों के बस की बात नहीं होती और फ़र्ज नहीं है, लेकिन हमेशा से अल्लाह ताला ने, अल्लाह के रसूल ने फरमाया कि वो नेक लोगों का मामूल रहा है तहज्जुद पढ़ना। दावतुस्सालिहीन कहा गया है कि हमेशा से जो सालिहीन थे उनका मामूल रहा है कि वो तहज्जुद कभी नहीं छोड़ते थे। तो चलिए, नफिल नमाज है, हम उसकी फ़िलहाल बात नहीं करते, लेकिन जो फजर है वो तो फ़र्ज नमाज है। और उसकी हम ये भी देखते हैं कि मुअज्जिन को स्पेशल ये भी कहने लगाया जाता है कि अस्सलातु खैरु मिनन नौम, कि नींद से बेहतर नमाज है। और जो कहा था ना कि किस कदर तुम पे गिरा सुबह की बेदारी है, हमसे कब प्यार है, हाँ नींद तुम्हें प्यारी है। यानी आज मुसलमान सोने को ज़्यादा तरजीह देते हैं बनिस्बत नमाज के, और रात में देर तक जागना तो एक ट्रेंड बन गया है, बल्कि फैशन बन गया है। स्पेशली जब से कोविड हुआ है उसके बाद से तो बहुत सारे लोगों की आदत बन गई है। और चूंकि वर्क फ्रॉम होम चल रहा है, स्कूल्स भी सारे ऐसे अजीब से हो गए हैं, स्कूल सब यानी 11th 12th में तो बच्चे जाते नहीं हैं, अब सिर्फ ट्यूशन सेंटर्स हैं, तो वो ट्यूशन सेंटर्स की ट्यूशन अपने हिसाब से हैं औकात उसके। तो सुबह उठने की जो एक आदत थी स्कूल की वजह से या काम काज की वजह से, वो सभी ख़त्म हो गई है तकरीबन। बहुत ही बुरा हाल है, और मैं देख रही हूँ कि जैसे आवा का आवा ही बिगड़ गया है। और वाकई में ज़्यादा सोने से जो कहते हैं कि नहुसत तारी होती है, वो बिल्कुल ये हदीस के ही मुताबिक है असल में। क्योंकि इस हदीस में क्या कहा जा रहा है कि जब इंसान सुबह नहीं उठता है ना जिक्र अस्कार करता है, तो वो खबीस नफ्स पर उसकी सुबह होती है, जो हम कहते थे कि नहुसत। और हमको हमारी दादी का जुमला हमेशा याद आता था, अड़ोस पड़ोस से कभी कहीं ऐसी आवाज़ आती थी, कुछ कोई लोग उस ज़माने तो रेडियो था समझे ज़्यादा, ये टीवी भी अगर रहा होगा तो कहते थे कि अल्लाह रसूल का दिन निकला नहीं कि इन लोगों को ये ज़बरदस्ती के सूझ गए, इन्हें ये लगा रहे हैं म्यूज़िक वगैरह लगा रहे हैं, तो हमेशा वो इस बात पर बहुत कुड़ते थे। तो वो एक जुमला जहन में बैठा हुआ कि इसीलिए दिल चाहते कि सुबह उठते से पहले व्हाट्सअप ना देखें। पता नहीं एक अजीब सी वो फीलिंग आती है कि उठते से ही पहले व्हाट्सअप देखेंगे तो ऐसे लगता है कि अल्लाह का जिक्र करने के बजाय हम कुछ और उसी में लग गए शैतानी कामों में। तो सुबह उठकर सबसे पहले अल्लाह का ज़िक्र करना चाहिए, नमाज पढ़नी चाहिए, तो दिन खुशगवार होगा, नेकियों पर हो सकता है नेकियों से उसकी शुरुआत हो दिन की। और अगर नमाज नहीं पढ़ेंगे, ज़िक्र अस्कार नहीं करेंगे, तो खबीस नफ्स। आप सोचेंगे कि क्या मैं और आप पसंद करेंगे कोई हमें कहे कि हम खबीस नफ्स पर हमने सुबह की है, नहीं पसंद करेंगे इस बात को। या जो कसलमंदी है, जो रसूल अकरम ने हमको दुआ सिखाई कि अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिनल कसली, है ना, कि अल्लाह ताला मैं तुझसे पनाह मांगती हूँ कसलमंदी से, सुस्ती और काहिली से। तो जिस चीज़ से रसूल अकरम ने पनाह मांगी है भला उस पर इंसान सुबह करे तो उसका दिन फिर कैसे गुजरेगा। तो हमें बचपन से बच्चों को ऐसी मजबूत उनको आदत डालनी है कि उनके दिलो दिमाग में बैठ जाए कि वो फजर छोड़े ही ना कभी। लेकिन उसके लिए तकलीफ़ किसको उठानी पड़ेगी, किसको मेहनत करनी पड़ेगी बच्चों को फजर की आदत डालने के लिए? माँ को। और वाकई में मशाल्लाह अगर आपकी ज़्यादा बच्चे हैं तो आपको पूरा 1.25 घंटा उनको उठाने में लग जाएगा। और क्योंकि बच्चे तो नासमझ होते हैं ना, वो इतने नींद में इतने मस्त और मगन होते हैं जब छोटे होते हैं कि उनको लगता भी नहीं कि अच्छा हम वाशरूम गए थे, हमने वज़ू किया नहीं किया, या वज़ू करके आ जाते हैं फिर वहीं बैठे बैठे सो जाते हैं, नमाज बाज़ोकत पढ़ते नहीं, उनको लगता हमने नमाज़ पढ़ ली। तो माँ को साथ खड़े रहना पड़ता है, देखना पड़ता है कि बच्चों ने वाकई में वज़ू किया नहीं किया, पैर धोए नहीं धोए, नमाज के लिए खड़े हुए नहीं हुए। स्पेशली बेटियाँ, बेटों को तो आप भेज देते हैं मस्जिद, तो और सुबह की नींद शैतान इस तरह से थपकी दे देकर सुलाता है कि अच्छा नींद बहुत प्यारी है। और मैं तो कहती हूँ कि जो नफ्स को खुदा बनाता है ना, वो यही शख्स होता है कि करवट बदल कर सो जाता है या सोते रहता है। और मुअज्जिन कहता भी रहता है कि नींद से बेहतर नमाज है, लेकिन वो कहते हैं कि नहीं, नमाज से बेहतर नींद है। उधर मुअज्जिन कह रहा था कि अल्लाह अकबर, अल्लाह बड़ा है। इधर वो शख्स कह रहा था कि नहीं नहीं मेरा नफ्स बड़ा है, मैंने अपने नफ्स को खुदा बनाया हुआ है। ला हौला वला कुव्वता इल्ला बिल्लाह। तो इसके लिए बहुत जद्दोजहद की ज़रूरत है, क्योंकि हम जिस दौर में जी रहे हैं, यहाँ पर नमाजों की पाबंदी भी एक बड़ा स्ट्रगल वाला काम है असल में, और स्पेशली वक्त पर पढ़ना नमाज। तो शैतान इस तरह से अपना काम करता है। हमसे उस्मान बिन अभी शैबा ने बयान किया, हमसे जरीर ने, और उनसे मंसूर ने, उनसे अबू वायल ने, उनसे अब्दुल्ला बिन मसऊद रज़ी अल्लाह अन्हु ने बयान किया कि मैं हाजिर खदमत था तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने एक ऐसे शख्स का जिक्र आया जो रात भर दिन चढ़े तक पड़ा सोता रहा हो। आपने फरमाया कि ऐसा शख्स है जिसके कान या दोनों कानों में शैतान ने पेशाब कर दिया है। यह हदीस पढ़ने के बाद मुझे उम्मीद है कि लोग दिन चढ़े तक सोते नहीं रहेंगे। तो ये एक्चुअली कहा जा रहा है कि तमाम सेहत और फरहत के नुस्खों का खुलासा है यह हदीस। और तजुर्बे से भी ऐसा मालूम होता है, जो लोग तहज्जुद के वक्त से या सुबह सवेरे से उठकर तहारत करते हैं, नमाज पढ़ते हैं, उनका सारा दिन चैन और आराम और खुशी से गुजरता है। और जो लोग सुबह को दिन चढ़े तक सोते पड़े रहते हैं, वो अक्सर बीमार और सुस्त मिजाज और काहिल रहते हैं। और तमाम हकीमों और डॉक्टरों ने इत्तफाक किया है कि सुबह सवेरे बेदार होना और सुबह की हवाखोरी करना सेहत इंसानी के लिए बेहद मुफीद है। सुभान अल्लाह। वाकई में खुशकिस्मत हैं वो लोग जिनको अल्लाह ताला सुबह उठने की तौफीक देता है और फिर उनकी सुबह और पूरा दिन फरहत और खुशगवारी में गुजरता है। फिर यहाँ पर हस्बैंड वाइफ के लिए वो दुआ भी बताई गई है, वो दुआ आप लोग पढ़ लीजिएगा और उम्मीद है सबको याद भी होगी। यानी हस्बैंड वाइफ का ताल्लुक कायम करते वक्त भी रसूल अकरम ने हमको दुआ सिखाई है ताकि शैतान हमारी औलाद से दूर रहे। हदीस 3273 देखिए। और नमाज सूरज के निकलने और डूबने के वक्त ना पढ़ो, क्योंकि सूरज शैतान के सर के या शैतानों के सर के दोनों कोनों के बीच में से निकलता है। अब्दुह ने कहा, मैं नहीं जानता हिशाम ने शैतान का सर कहा या शैतानों का। तो शैतान तुलू और गुरूब के वक्त अपना सर सूरज पर रख देता है कि सूरज के पूजने वालों का सजदा शैतान के लिए हो। इससे क्या पता चला कि नहीं, क्यों मना किया गया है सूरज निकलने और गुरूब होने के वक्त नमाज ना पढ़ने को? क्योंकि उस वक्त शैतान अपना सर सूरज पर रख देता है ताकि जो लोग सजदा कर रहे होते हैं सूरज को पूजने वाले, उनका सजदा शैतान को हो। लेकिन अगर किसी की कोई नमाज रह गई हो फ़र्ज़ नमाज, तो वो पढ़ सकते हैं ऐसे वक्त में भी, क्योंकि ये तो यानी शुरू में था ना, जो लोग सूरज की पूजा करते थे जो मुशरिकीन थे उनके लिए था। बाद में जिन लोगों के दिल में ईमान अकीदा रासिख हो गया, जैसी बात है, वो तो जो नमाज़ पढ़ रहे हैं अल्लाह के लिए पढ़ रहे हैं। तो मुशरिकीन की पूजा का वक्त था, इसलिए शुरू में मुसलमानों को भी मना किया गया था। लेकिन अगर हम लोगों की कोई नमाज रह जाए तो हम पढ़ सकते हैं उस वक्त भी, क्योंकि हम अल्लाह के लिए पढ़ रहे हैं। हम तो सूरज को सजदा नहीं कर रहे हैं ना, हम तो अल्लाह ताला के लिए पढ़ रहे हैं। ठीक है, हमसे अबू मुअम्मर ने बयान किया, कहा हमसे अब्दुल वारिस ने, कहा हमसे यूनुस ने, और उनसे हमीद बिन हिलाल ने, उनसे अबू सुआले ने, उनसे अबू हुरैरा रज़ियल्लाहु अन्हु ने कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर तुम में से नमाज पढ़ने में किसी शख्स के सामने से कोई गुजरे तो उसे गुजरने से रोके, अगर वो ना रुके तो फिर रोके, और अगर अब भी ना रुके तो उससे लड़े, वो शैतान है। तो इससे क्या पता चलता है कि चूँकि शैतान ही नमाज में डिस्टर्बेंस पैदा करता है, शैतान ही इंसान की नमाज को डिस्ट्रॉय करता है या उसकी जो खुशू और खुदू है उसको कम करने की कोशिश करता है, ताकि उसकी नमाज उस लेवल और उस पाए की ना हो जो अल्लाह ताला को महबूब और मतलूब है। कि अल्लाह ताला को तो कैसी नमाज है जो बिल्कुल हम उसके सामने ऐसे खड़े हों जैसे फरमाबरदार ग़ुलाम खड़े होते हैं, जिसमें खुशू हो, खुजू हो। तो शैतान क्या करता है, इंसानों की नमाज में वसवसे डालता है। जैसे आपको मालूम होगा ना कि नमाज के दौरान भी एक शैतान आता है, कौन सा क्या नाम है उसका, नमाज के मसाइल में पढ़ा होगा आपको याद होगा, نماز کے دوران جو شیطان آ کر ستاتا ہے اس کا نام کیا ہے؟ باقی سارے لوگ سن رہے ہیں یا صرف جوائن کر کے چلے گئے؟ جی خنزب اس کا نام ہے. بارک اللہ فیکم, جزاکم اللہ خیرن. تو شیطان نمازوں میں انسان کو ستاتا رہتا ہے, اور جیسے ایک صحابی نے رسول اکرم سے آ کر شکایت کی تھی کہ یا رسول اللہ, میں جب بھی نماز کے لیے کھڑا ہوتا تو شیطان بہت وسوسے مجھے ڈالتا ہے, یا کچھ نہ کچھ وسوسے میرے دل میں آتے چلے جاتے ہیں. تو رسول اکرم نے اس کا طریقہ کیا بتایا تھا کہ لا حول ولا قوۃ الا باللہ پڑھا جائے, اور لیفٹ سائڈ میں ہلکا سا 3 دفعہ تھتکار دیا جائے لیفٹ سائڈ دل کے مقام پر. تو نماز کے دوران بھی اگر شیطان وسوسے ڈالے تو آپ ایسا کر سکتے ہیں, اس کا بھی طریقہ کار ہے, اس کا بھی ہم کو توڑ سکھایا گیا ہے. تو سجدے کے سامنے سے جو جانے والا ہوتا ہے, یعنی بالکل جہاں آپ سجدہ کرتے ہیں, تو وہاں سے کسی کو نہ جانے دیں. دیکھیں جو ہم سترا رکھتے ہیں نا, تو سترا رکھنے کا مطلب یہ کہ جس کو گزرنا ہو سترے کے باہر سے گزرے, اس کے آگے سے گزرے, نہ کہ سترے کے اندر سے. تو جو سترے کے اندر سے گزرے گا وہ شیطان ہوگا, تو اس لیے اس کو روکنا ہے. یعنی گزر تو رہا کوئی انسان وہاں سے, لیکن ایکچولی شیطان اس کو بھیج رہا ہے تاکہ نماز میں خلل ڈالے یا نماز کو ڈسٹرب کرے. عثمان بن حیثم نے بیان کیا, کہا ہم سے عوف نے بیان کیا, ان سے محمد بن سیرین اور ان سے حضرت ابو ہریرہ رضی اللہ عنہ کہ رسول اکرم صلی اللہ علیہ وسلم نے ایک مرتبہ صدقہ فطر کے غلے کی حفاظت پر مجھے مقرر کیا. ایک شخص آیا اور دونوں ہاتھوں سے غلہ لب بھر بھر کر لینے لگا. میں نے اسے پکڑ لیا اور کہا کہ اب میں تجھے رسول اکرم کی خدمت میں پیش کروں گا. پھر انہوں نے آخری حدیث بیان کی. اس چور نے ابو ہریرہ سے کہا کہ جب تم اپنے بستر پر سونے کے لیے لیٹنے لگو تو آیت الکرسی پڑھ لیا کرو, اس کی برکت سے اللہ کی طرف سے تم پر ایک نگہبان مقرر ہو جائے گا اور شیطان تمہارے قریب صبح تک نہ آ سکے گا. رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ بات تو اس نے سچی کہی ہے, اگرچہ وہ خود جھوٹا ہے, وہ شیطان تھا. یعنی وہ 3 رات مسلسل آتا رہا تھا. آپ کو معلوم ہوگا, سب نے یہ حدیث سنی ہوگی, لیکن آپ دیکھیں اس نے خود نے کیا مشورہ دیا کہ تم کیا کرو, جب تم بستر پر سونے کے لیے لیٹنے لگو تو آیت الکرسی پڑھ لیا کرو. اور ہم سب جانتے ہیں کہ آیت الکرسی حفاظت کا ذریعہ ہے. تو رسول اکرم کے سامنے جب ابو ہریرہ نے یہ بات پیش کی تو انہوں نے کیا کہا کہ وہ شیطان تھا, ہے تو وہ جھوٹا لیکن بات اس نے سچی کہی. سوری, جب نماز پڑھتے ہوئے وسوسے آئے تو اعوذ باللہ من الشیطان الرجیم کہنا ہے اور 3 دفعہ تھوک دینا ہے. میں نے غلطی سے لا حول ولا قوۃ الا باللہ کہا تھا آپ کو, اعوذ باللہ من الشیطان الرجیم ہے, اب یاد آیا. تو شیطان نماز میں وسوسے ڈالتا رہتا ہے, یہ شیطان انسان کی نماز میں خلل پیدا کرتا ہے, یہ شیطان ہر کام میں ہمیں ڈسٹرب کرتا ہے. اصل میں جب بھی ہم کوئی نیک کام کرتے ہیں تو ہمیشہ جب بھی ایسی کوئی نیک کام کرتے ہوئے ایسی کوئی وساوس آنے لگے یا شیطان کی طرف سے کوئی بہکاوا ہو تو ہمیں فوراً اعوذ باللہ من الشیطان الرجیم پڑھ لینا چاہیے. اور آپ دیکھیں شیطان کبھی بھی انسان کو نیک کام کرنے نہیں دے گا, کیونکہ ہمارا سب سے بڑا دشمن کون ہے؟ شیطان ہے. اور وہ کیا سمجھتا ہے کہ اس کو جنت سے کیوں نکالا گیا, کس کی وجہ سے نکالا گیا اس کو, یا اس کو کیوں دھتکارا گیا؟ انسان کی وجہ سے, آدم علیہ السلام کی وجہ سے. لہٰذا وہ انسان کو اپنا دشمن سمجھتا ہے. لیکن ہم ایسے بے وقوف اور نادان کہ ہم اس کو اپنا دشمن نہیں سمجھتے. یعنی ہم بلکہ بعض اوقات تو انسان شیطان کے بہکاوے میں آ کر اس کو اپنا دوست بھی سمجھ لیتے ہیں. تو آپ خود سوچ لیں کہ جو الفاظ اس کے لیے استعمال ہوئے ہیں کہ دھتکارا ہوا, راندہ درگاہ, انتہائی مایوس, یہ سب الفاظ اس کے لیے استعمال ہوتے ہیں. اگلی حدیث میں ہے جی رجیم بھی, رجم کیا گیا. ہم سے یحیی بن بکیر نے بیان کیا, ہم سے لیث بن سعد نے, ان سے عقیل نے, ان سے ابن شہاب نے, اور انہیں عروہ نے خبر دی, اور ان سے ابو ہریرہ رضی اللہ عنہ نے بیان کیا کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا, تم میں سے کسی کے پاس شیطان آتا ہے اور تمہارے دل میں پہلے تو یہ سوال پیدا کرتا ہے کہ فلاں چیز کس نے پیدا کی, فلاں چیز کس نے پیدا کی, اور آخر میں بات یہاں تک پہنچاتا ہے کہ خود تمہارے رب کو کس نے پیدا کیا. جب کسی شخص کو ایسا وسوسہ ڈالے تو اسے اللہ سے پناہ مانگنی چاہیے, شیطانی خیال کو چھوڑ دے. آپ دیکھیں آج جتنے بھی جو ایتھیسٹ ہیں, جو ملحد ہیں, वो यही तो सवाल कर करके लोगों को बहका रहे हैं कि अच्छा तुम्हें किसने पैदा किया, ये तुम किसके ज़रिए से दुनिया में आए, अच्छा तुम अपने वालिद के ज़रिए से आए, तुम्हारे वालिद किसके ज़रिए से आए थे, दादा के ज़रिए से, दादा किसके ज़रिए से, पर दादा के ज़रिए से, ऐसा वो ले जाते हैं सवाल कर करके। फिर कहते कि अच्छा आदम किसके ज़रिए से आए, तो कहा कि उसको उनको अल्लाह ताला ने पैदा किया। फिर कहते कि नौज़ुबिल्लाह अल्लाह ताला को किसने पैदा किया, इस तरह से सवाल करते हैं। तो ये सब इल्हाद परस्त नज़रियात हैं। तो शैतान इस तरह से वसवसे डालता है कि दुनिया में सब चीज़ें यानी उसकी कुछ ना कुछ इलल या उसके असबाब हैं, यानी एक चीज़ से दूसरी चीज़ पैदा होती है, जैसे बेटा बाप से पैदा होते, बाप दादा से, दादा पर दादा से, इस तरह से फिर आखिर में इंतहा अल्लाह ताला तक होती है। तो शैतान ये कहता है कि फिर अल्लाह की भी कोई इल्लत होगी उसका नौज़ुबिल्लाह, उस यानी इस तरह से वो इंसान के दिल में ऐसे वसवसे और ख्याल डालता है। तो उसका जवाब आउज़ुबिल्लाह मिनश्शैतानिर्रजीम पढ़ना है। तो आजकल ये चीज़ें बहुत आम हो रही हैं, क्योंकि पहले तो हमको देखिए ना, पहले डर था असल में कि फितने क्या थे। हम समझते थे कि अच्छा बेहयाई, बेपर्दगी, ज़िना, ये गुनाहों को हम बहुत बड़ी चीज़ समझते थे और उससे बचने की दुआ करते थे या लोगों को उससे बचाने की तरगीब देते थे। लेकिन अब तो ऐसे लगता है कि ये गुनाह तो बिल्कुल मामूली हो गए हैं, ज़िना हो या कुछ भी हो। अब जो तीन बड़े फितने हमें दरपेश हैं, एक तो वही फितने इर्तिदाद, दूसरा इल्हाद परस्ताना नज़रियात यानी एथीज़म, और तीसरा होमोसेक्सुअलिटी। यानी अभी जब मैं आई वहाँ से अकोला से, तो ये एक ख़बर भी मिली कि कुछ ही दूर पर एक मोहल्ले में दो लड़कियों ने रेंट पर घर लिया है, कहीं बाहर से आए हैं, और वो खुल्लम खुल्ला अपने आप को कहते हैं कि हमको मर्दों से शादी नहीं करनी। अब सोचें ला हौला वला क़ुव्वता इल्ला बिल्लाह कि ये वबा और ये मर्ज़ इतना आम हो गया है कि हर जगह ये फैलता जा रहा है, और ये मुसलमानों में, मैं अभी फ़िलहाल मुसलमानों की बात कर रही हूँ। जी बिल्कुल, वो भी है कि एक्चुअली कुछ जगह तालीम, बहुत ज़्यादा तालीम भी इंसान को फितना और फसाद में मुबतला करती है, कुछ जगह अपने आप को बहुत मॉडर्न समझना, बाज़ औक़ात पैसा, पैसों की ज़्यादती, बाज़ औक़ात को एजुकेशन, बाज़ औक़ात साइंस को सब कुछ समझना, ये साइंस को नौज़ुबिल्लाह खुदा बना लेना। जी बिल्कुल, बहुत सही कहा है कि इबादत करना, अल्लाह को मानना, कहते हैं कि ये फजूल लोगों का काम है। जी हाँ, वही ना, आजकल तो जेंडर चेंज करके शादियाँ की जा रही हैं, ला हौला वला क़ुव्वता इल्ला बिल्लाह, यानी अल्लाह ताला ने जो बनाया है तुमको मखलूक उस पर सेटिस्फाई नहीं है, कुछ और जेंडर बनना चाहते हैं। इसीलिए आप देखिए बहुत ध्यान रखना चाहिए कभी भी, इसलिए जैसे अल्हम्दुलिल्लाह अल्लाह का शुक्र है अगर बच्चे अच्छे हैं हमारे, तो बेटों को लड़कियों के साथ ज़्यादा या गुड़ियाओं से खेलने की इजाज़त नहीं देनी चाहिए। इसी तरह से लड़कियों को भी बहुत लड़कों में ना रखें कि हम लड़का हैं, तो क्योंकि आजकल वो क्या कह रहे हैं कि नेचुरली हमारे अंदर ये ख्वाहिश है कि हमको अंदर से नहीं लगता कि हम लड़की हैं, हमको लगता है कि हम लड़का हैं, सिर्फ हमारा जिस्म बना दिया गया लड़की की तरफ। तो ये क्या बात हुई भला, ऐसे थोड़ी हो सकता है, सर ये खुद साख्ता बातें हैं। नहीं, फितरी नहीं है ना, फितरी हो ही नहीं सकती है। अगर फितरी है तो उनको, अगर वो मुसलमान है तो उनको उसको दबाना पड़ेगा, जो अल्लाह ताला ने उनकी साख्त बनाई है उनको उस हिसाब से रहना और जीना पड़ेगा। अगर उनको लगता भी है कि हमारे अंदर से ख्वाहिश पैदा हुई है, अब देखिए कितना भी कुछ हो कि जैसे अभी जो केस सामने आया था कि एक किसी लड़के ने अपना जेंडर चेंज करवाया और किसी लड़की ने भी अपना जेंडर चेंज करवाया, दोनों की शादी हुई लेकिन प्रेगनेंसी शौहर को हो गई। क्यों? क्योंकि वो जेंडर चेंज तो किए थे, लेकिन जो अल्लाह ताला ने जो अंदरूनी चीज़ें बनाई हैं और भी बहुत सारी चीज़ें हैं, तो हर चीज़ नहीं चेंज की जा सकती ना जो अल्लाह की बनाई हुई है। नहीं, ऐसा है ही नहीं, फितरत में ये ख्वाहिश होती नहीं है, ये देख देख कर हो रहा है, ये सुन सुन कर हो रहा है, हो सकता यानी देख देख कर और सुन सुन कर हो सकता लोगों के दिल में ख्वाहिश पैदा हो रही हो, या लड़के लड़कियों के दिल में ख्वाहिश पैदा हो रही कि हम अपने आप को मर्द फील कर रहे हैं, ऐसा कुछ भी नहीं है। जब जिस्मानी साख्त अल्लाह ताला ने आपकी वैसी बनी, तो आपको सारे ख्यालात भी वैसे ही होने चाहिए आपके, और होंगे वैसे। जाहिर सी बात है, जो अल्लाह ताला ने जो साख्त बनाई है औरत की, तो जब हस्बैंड उसको, यानी जो भी जाहिर सी बात है उसको उसकी तरफ बढ़ेंगे या जो भी उसको ये प्यारे मोहब्बत की बात करेंगे हस्बैंड अपनी वाइफ से, तो बीवी का काम ही है उस पर शर्माना, और वो एक उसकी जिस्मानी साख में वो चीज़ रख दी गई है, ऐसा हो नहीं सकता कि उस पर उसको कुछ रिएक्शन ना हो। तो ये एक्चुअली यही तो लोगों ने सोच पैदा कर दी ना कि नहीं हमारी हमारे अंदर से ख्वाहिश हो रही कि हम लड़का ही हैं, हम लड़की है ही नहीं। ये सब एक्चुअली खुद साख्ता बातें हैं, इसका कोई फितरत से ताल्लुक नहीं है। तो ये अक़ल परस्त लोग जो अक़ल को सब कुछ समझते हैं, वही ना वो शैतान को कभी बाज़ोकत मानते हैं और नऊज़ बिल्लाह या अल्लाह के बारे में इस तरह के ख्याल रखते हैं, या फिर वो इस तरह से अल्लाह को किसने पैदा किया इस तरह से बातें करते हैं नऊज़ बिल्लाह। तो इसलिए अक़ल को बिल्कुल खुला नहीं छोड़ना चाहिए। कहते हैं कि बेहतर है कि दिल के आस पास रहे पासबान अक़ल, लेकिन कभी कभी उसे तनहा भी छोड़ दे। तो पूरा अक़ल पर ही आप बेस्ड हो जाएं, रैशनलिज्म जिसको कहेंगे, जो रैशनलिस्ट होते हैं हर चीज़ को अक़ल के नुक्ते नज़र से परखते हैं, और कुछ लोग होते हैं कि अक़ल को बिल्कुल इस्तेमाल नहीं करते। तो हमारा दीन हमें सिखाता है कि नहीं, अक़ल को आप वही के ताबे रख कर इस्तेमाल करो। ठीक है, आप सोचो गौर फिक्र करो, लेकिन उसको वही के ताबे ही रखा जाए, वही के अंडर रखा जाए। जी बिल्कुल। हदीस नंबर 3279 देखिए, फिर इंशाल्लाह डिस्कस करते हैं। हमसे अब्दुल्ला बिन मुस्लिमा ने बयान किया, उनसे इमाम मालिक ने बयान किया, उनसे अब्दुल्ला बिन दीनार ने, और उनसे हजरत अब्दुल्ला बिन उमर ने बयान किया कि मैंने रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम को देखा कि आप मशरिक की तरफ इशारा करके फरमा रहे थे कि हाँ, फितना उसी तरफ से निकलेगा जहाँ से शैतान के सर का कोना निकलता है। पिछले जो दोनों हदीसें थी एक्चुअली वो रमदान के ताल्लुक से थी कि शैतान बयान बंद कर दिए जाते हैं, और अगली हदीस में योशे बिन नून ने कहा था अपने उस्ताद यानी मूसा अलैहिस्सलाम से कि शैतान ने मुझे गाफिल कर दिया था, शैतान ने मुझे भुलावा डाल दिया था। तो एक्चुअली शैतानी काम बताए जा रहे हैं कि शैतान अक्सर नेक कामों में रुकावट डालते हैं, या शैतान नेक कामों को भुला देते हैं। अब यहाँ पर रसूल अकरम ने मशरिक की तरफ इशारा करके फरमाया था कि फितना उसी तरफ से उठेगा जहाँ से शैतान के सर का कोना निकलता है। इसका क्या मतलब है? यानी अब तो हम देखते हैं कि दुनिया में चारों तरफ से फितना और फसाद फैल रहा है, लेकिन जो शुरुआत अगर होगी फितने की तो वो मशरिक की तरफ से होगी। और ये बहुत पहले भी हर स्कॉलर से ये कहते हैं कि ये चीज़ हो चुकी है, गुजर चुकी, क्योंकि इससे पहले भी जितने फितना और फसाद हुआ है मुसलमानों में ही या मुसलमानों के दरमियान, वो हम सभी जानते हैं। चाहे अब जंगे से फैन देख लें, या फिर उसके बाद भी और भी बहुत सारी चीज़ें हैं, करबला का वाकया है, या तातारियों का फितना था, मुसलमानों ने बहुत सारे अदवार देखे हैं, उरूज और जवाल के दौर देखे हैं, और बहुत ज़्यादा मुसलमानों को डिस्ट्रॉय भी किया गया, या मुसलमान खुद अपने हाथों ही डिस्ट्रॉय हुए। तो इसी की तरफ इशारा था, यानी फितना यहाँ से फैलेगा, शुरुआत यहाँ से होगी। हालांकि आज हम कहाँ से कहते हैं, आज हम किसको बुरा भला कहते हैं, ईस्ट या वेस्ट को, वेस्ट को। लेकिन रसूल अकरम ने क्या फरमाया था कि शुरुआत कहाँ से होगी? ईस्ट से। हमसे याहिया बिन जाफर ने बयान किया, उन्होंने कहा कि हमसे मोहम्मद बिन अब्दुल्ला अंसारी ने, और उन्होंने कहा कि हमसे इब्ने जुरैज ने, और उन्होंने कहा कि मुझे अता बिन अबी रबाह ने खबर दी, और उन्हें हजरत जाबिर रदी उन्होंने खबर दी कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, रात का अंधेरा शुरू होने पर या रात शुरू होने पर अपने बच्चों को अपने पास घर में रोक लो, क्योंकि शयातीन उसी वक्त फैलना शुरू करते हैं। फिर जब इशा के वक्त में से एक घड़ी गुजर जाए तो उन्हें छोड़ दो, चलें फिरें। फिर अल्लाह का नाम लेकर अपना दरवाज़ा बंद करो, अल्लाह का नाम लेकर अपना चिराग बुझा दो, पानी के बर्तन अल्लाह के नाम लेकर ढक दो, और दूसरे बर्तन भी अल्लाह का नाम लेकर ढक दो, और अगर ढक्कन ना हो तो दरमियान में ही कोई चीज़ रख दो। सुभान अल्लाह, आप देखिए कितनी बेहतरीन तालीमात है हमारी। अगर हम अहादीस, क़ुरान और अहादीस पर अमल करें तो बहुत सारे मसाइल से हम खुद ही बच जाएं। तो ज़मीन पर फैलने वाले शैतानों से मुराद यहाँ शरीर जिन हैं, और इसीलिए कहा जाता है कि जब शयातीन बाहर निकलते हैं तो उस वक्त, यानी मगरिब के वक्त, तो शयातीन मगरिब से थोड़ा पहले शयातीन फैलते हैं, तो उस वक्त बच्चों को बाहर निकलने से रोक दें, क्योंकि वो फिर इब्ने आदम को नुकसान पहुँचाने के लिए कोशिश करते हैं। और इसलिए सुबह शाम के असकार हमें पढ़ते रहना चाहिए, इसकी बहुत ताकीद करना चाहिए बच्चों को, यकीन जाने इससे बहुत असर पड़ता है, बहुत फ़ायदा होता है। मैं तो कहती हूँ कि सुबह शाम के असकार से बढ़कर कोई प्रोटेक्शन वाली चीज़ नहीं, कोई हिफाजत वाली चीज़ नहीं। اور ہم کو اپنے آپ کو کنٹرول میں رکھنا چاہیے. جیسے کہ بعض اوقات کچھ لوگ اتنے جذباتی ہوتے ہیں کہ بہت اوور ریئیکشن یا اوور ریئیکٹڈ کر جاتے ہیں, تو اس سے بھی بعض اوقات شیاطین ہم پر حملہ آور ہوتے ہیں یا ان کو حملہ کرنے کا موقع مل جاتا ہے. صبح شام کے اذکار پڑھنے سے اتنا ایسے کم از کم یہ فیلنگ ہوتی ہے کہ ہم کو کوئی نقصان نہیں ہوگا انشاءاللہ, اور جو ہونا بھی ہوگا وہ اللہ کی طرف سے ہوگا, لیکن کم از کم ہم نے وہ پروٹیکشن شیلڈ اپنے اطراف میں باندھ دی الحمدللہ. تو صبح شام کے اذکار جب بھی موقع ملے سورۃ الفلق, سورۃ الناس, آیت الکرسی پڑھتے ہی رہیں. اور میں تو ہمیشہ ایئرپورٹ پر بھی ہو, بس اسٹینڈ پر ہو, اسٹیشن پر ہو ریلوے ٹرین کے, یا کہیں جا رہے ہوں پروگرام کے لیے, تو بار بار ذکر و اذکار ہی پڑھتے رہتی, کیونکہ ہم نہیں جانتے کہ کب کون ہم کو کس شر اور فتنے اور فساد میں ڈال دے, یا کب, کیونکہ ہم رہتے بھی ایسے, یعنی اگر وہاں پر ہو تو تب بھی ایک فکر ہوتی ہے, یہاں ہو تب بھی ایک فکر ہوتی ہے, کیونکہ ہر جگہ آپ کو معلوم ہی ہے کہ ذرا سا آپ کچھ جگہ دین کا کام کر رہے ہیں تو سب طرف سے نظریں آپ کی طرف ہو جاتی ہیں, کب کون کیا کر دے یا کیا کر بیٹھے ہم نہیں بتا سکتے. تو ہم کو ہمیشہ اللہ تعالیٰ سے دعا کرتے رہنی چاہیے کہ اللہ تعالیٰ ہی ہماری حفاظت کرنے والا ہے. جب ہم نے اپنے آپ کو اللہ کے حوالے کر دیا تو پھر کسی بات کا ڈر اور خوف نہیں, پھر جو اللہ چاہے گا تو وہی ہوگا. تو صبح شام کے اذکار کی ایسی عادت ڈالیں خود کو بھی, اپنے آپ کو, اپنے بچوں کو بھی, کہ خود بخود آپ کی زبان پر وہ جاری اور ساری ہو جائیں. اس سے کیا پتہ چلا کہ شیاطین شام کے وقت پھیل جاتے ہیں اور لوگوں کو ڈرانے یا ان کے اندر فتنہ فساد پھیلانے کی کوشش کرتے ہیں. تو ہمیں چاہیے کہ ایسے وقت میں اپنے بچوں کو باہر نہ بھیجیں. ہاں, اس وہ وقت گزر جائے جب مغرب کی اذان ہو جائے, نماز وغیرہ پڑھ لیں, اس کے بعد بھلے ہی آپ بھیجیں, لیکن اس وقت, یعنی مغرب سے تھوڑا پہلے کا جو وقت ہوتا ہے, اس وقت اسپیشلی بچوں کو باہر نہ بھیجیں, کیونکہ بچوں پر جلد اثر انداز ہوتے ہیں. بعض اوقات ہم کہتے ہیں کہ بچہ بہت ہی رو رہا تھا, سمجھ میں نہیں آ رہا تھا کیوں اتنا رو رہا ہے بچہ, تو یہی شیاطین ہوتے ہیں جو ان کو ستاتے ہیں یا شر پھیلاتے ہیں. اب دیکھیں, بچوں کو منع کیا گیا کہ بچوں کو نہ بھیجیں مغرب سے تھوڑے پہلے کے وقت میں. مغرب کی نماز کے لیے تو بھیجنا پڑے گا, مغرب سے آئیں گے تو اس میں بھی کوئی حرج نہیں ہے. اور چھوٹے بچوں کو تو ہم نہیں بھیجتے نا نماز کے لیے مسجد, وہ تو جو ہمارے چلنے پھرنے والے بچے ہوتے ہیں ان کو ہم بھیجتے ہیں. جی, تو یہاں تک ہی ہم کرتے ہیں, باقی کا ہم انشاءاللہ اگلی کلاس میں کریں گے. میں تھوڑا سا آپ لوگوں کو ڈسکشن کے لیے ٹائم دینا چاہ رہی ہوں. ایک پوائنٹ جو ذہن میں تھا وہ کہنا بھول گئی میں, کہ جیسے آج کل ہے نا, آپ نے دیکھا ہوگا کہ انڈائریکٹلی, اب یعنی ہم ایک لا علمی والے اس میں ہم لوگ وہ کر لیتے ہیں, لیکن ان لوگوں کا جو سمبول ہے جو ایل جی بی ٹی کا, وہ ہے رینبو. تو آپ دیکھیں کہ آج کل یہ ہر چیز پر یعنی اپنا وہ سمبول دے رہے ہیں, اور اس کو اس طرح سے ایک انڈائریکٹلی وہ اتنا پروموٹ کر رہے ہیں کہ ہر کوئی اس کو نہ چاہتے بھی اس کے چال میں اور فتنوں میں آ رہا ہے کہ ہر چیز پر رینبو کا سمبول بنا ہے. تو ایکچولی ان کا سمبول ہی رینبو ہے, تو اس کو اوائڈ کرنے کی کوشش کریں. ہماری کلاس ختم کرتے ہیں, حفظ کی کلاس آپ کی شروع ہوگی کیونکہ ٹائم زیادہ ہو گیا ہے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.